This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ स्याङ्ग्रिलाका आवाजहरूमा श्रोताहरू. सदाको आइतबार चाहिँ म सञ्जय तपाईँहरूको रेडियो सेटमा आज पनि उपस्थित भइसकेको छु. रातिको 9:30 बजेको छ यति बेला. श्रोताहरू, सदाको आइतबार चाहिँ यो कार्यक्रम आउने गर्छ 9:30 बजे. मैले तपाईँहरूलाई भनिहालेँ. श्रोताहरू, आजको कार्यक्रम सुरु गर्नुभन्दा पहिला म यहाँहरूलाई आजको कार्यक्रमका बारेमा यस हल्का जानकारी गराउन चाहन्छु. सदा चाहिँ तपाईँलाई म कार्यक्रमको सुरुमा देश विदेशमा भएका घटनाक्रमहरूको बारेमा जानकारी गराउने गर्दछु. त्यसलाई हामी समाचार भन्ने गर्दछौँ. त्यसपछि हामी तपाईँहरूलाई मिठा मिठा गीत सङ्गीत र रोचक जानकारीका साथमा नेपाली कम्युनिटी अर्थात् एडलेडको नेपाली कम्युनिटीमा भइरहेका गतिविधिको बारेमा पनि जानकारी गराउने गर्दछु श्रोताहरू. र सोही क्रमलाई आज म निरन्तरता दिने कोसिस गर्नेछु श्रोताहरू. तर अहिलेलाई भने म कार्यक्रम सुरु गर्न चाहन्छु देश विदेशमा भएका घटनाक्रमका बारेमा जानकारी गराउने उद्देश्यले यो समाचारबाट उद्देश्यका साथ समाचारबाट श्रोताहरू अहिलेका लागि सुनौ समाचार. हजुर श्रोताहरू, समाचारको सुरुमा राष्ट्रपति रामवरण यादवले सरकारले चाहँदैमा संविधान सभाको निर्वाचन हुन नसक्ने बताउनु भएको छ. संविधान सभा निर्वाचनका लागि दलीय सहमति आवश्यक भएको उहाँले स्पष्ट पार्नुभयो. निर्वाचन आयोगले संविधान सभा निर्वाचन हुन सक्दैन भनिसकेकाले सरकारले सिफारिस गरेका दुई अध्यादेशको कुनै भूमिका नरहेकाले स्वीकृत नगर्नुको अर्थ नरहेको उहाँको धारणा थियो. निर्वाचन सम्बन्धी सरकारले पेश गरेको दुईवटा अध्यादेश अस्वीकृत भएपछि आज त्यसबारे राष्ट्रपतिको भनाई सार्वजनिक भएको हो. काठमाडौँको सुन्दरी जलमा अख्रेनी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले तत्काल राजनीतिक सहमति गर्न समेत दलहरूलाई आग्रह गर्नुभयो. अध्यादेश फिर्ता सम्बन्धमा सत्तारूढ दलबाट आएको असन्तुष्टितर्फ इङ्गित गर्दै राष्ट्रपति यादवले चार राजनीतिक शक्तिबीच तत्काल सहमति नभए आन्दोलनबाट प्राप्त उपलब्धि समेत गुम्ने खतरा रहेको बताउनुभयो. यसैबीच राष्ट्रपति रामवरण यादवले संविधान सभाबाट संविधान निर्माणका लागि एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एक ठाउँमा आउनुपर्ने बताएका छन्. सोही कार्यक्रममा राष्ट्रपति यादवले भने, मैले पटक पटक संवैधानिक अडचन फुकाउन दलहरूलाई भनेको छु. संवैधानिक अडचनका विषयमा सर्वोच्च अदालतसँग औपचारिक वा अनौपचारिक सल्लाह लिएर पनि अगाडि बढ्न सकिने उनले बताए. ठूलाभन्दा साना दल इमान्दार भएको बताउँदै राष्ट्रपति यादवले भने, देशको एकता र अखण्डतामा मेरो दायित्व छ. देश एउटै रहने गरी वैज्ञानिक ढङ्गले राज्यको पुनर्संरचना गरिनुपर्छ. संविधानको पालना र रक्षा गर्ने दायित्व आफ्नो रहेको र संवैधानिक सङ्कट लम्बिँदै गए आफू चुप लागेर नबस्ने सङ्केत गर्दै राष्ट्रपति यादवले भने, संविधान सभा खत्तम गरेर कानून बनाउन हामी कहाँ दौडिरहेका छौँ. राजनीतिक स्थिरता नभएसम्म शैक्षिक, सामाजिक र आर्थिक विकास नहुने बताउँदै उनले राजनीतिक स्थिरताका लागि चार शक्तिबीच सहमति हुनुपर्नेमा जोड दिए. 7 सालदेखि अहिलेसम्म पटक पटक लोकतन्त्रमाथि षड्यन्त्र भएको उल्लेख गर्दै उनले त्यसबाट सचेत रहन मुलुकका प्रमुख चार शक्तिलाई पटक पटक आफ्नो भाषणका क्रममा आग्रह गरेका थिए. नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले राजनीतिक निकासका लागि बाबुराम भट्टराई नेतृत्वको सरकारलाई अपदस्थ गर्नुपर्ने बताएका छन्. छिट्टै अग्रगामी शक्तिको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने उनको भनाइ थियो। काभ्रेको बनेपामा नेकपा माओवादीको पार्टी कार्यालय उद्घाटन गर्दै महासचिव थापाले पुरानो बाह्र बुधेको औचित्य समाप्त भएको बताए। पुरानो बाह्र बुधेको औचित्य अहिले छैन, उनले भने चाँडै नै नयाँ बाह्र बुधेको सहमति गर्नु जरुरी छ। उनले सड़कमा भएका सबै दलहरूसँग मिलेर गोलमेज सभा गर्नुपर्ने बताए। उनले गणतन्त्रवादीहरू एकता हुन अपरिहार्य रहेको स्पष्ट पारे। उनले पार्टीको नाम जेसुकै भए पनि नामको पछाडि नदौडिन सबैलाई आग्रह गरे। नामको पछाडि नकुद्नुहोस्, उनले भने काम कस्तो गरेको छ त्यो हेर्नुहोस्। उनले बाबुरामले घोषणा गरेको चुनाव र ज्ञानेन्द्र शाहले घोषणा गरेको नगरपालिकाको चुनाव एउटै हैसियत भएको बताए। निरङ्कुशवादीहरूले मात्र यस्तो चुनाव घोषणा गर्छन्, उनले भने यस्ता नौटङ्कीबाजहरूको घोषणा कहिले पूरा हुँदैन। एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादित विषयमा सहमति गरे आफू अन्य दलको नेतृत्वमा सरकार बनाउन सक्रिय हुने बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा आज सञ्चारकर्मीसँग अध्यक्ष दाहालले काङ्ग्रेस र एमाले विवादित विषयमा सहमति जनाए सरकार छाडेर काङ्ग्रेस नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न पहल गर्ने बताएका हुन्। उनले सहमति नभई आफ्नो दलले कुनै हालतमा सरकार नछाड्ने दोहोर्याए। दाहालले काङ्ग्रेस र एमालेका केही नेता सहमति हुन नदिने पक्षमा रहेको आरोप समेत उनले लगाए। हालै बनेको संघीय मोर्चाले निर्वाचनमा अत्याधिक बहुमत ल्याउने डर अन्य दलमा रहेको जिकिर गर्दै उनले एमाले काङ्ग्रेसलाई पनि मोर्चा गठन गर्न सुझाव दिए। दाहालले भने हामीले मोर्चा गठन गर्दा काङ्ग्रेस र एमालेलाई आकाशै खसेको जस्तो भएको छ, सक्नुहुन्छ भने तपाईँहरू पनि चाँडोभन्दा चाँडो छुट्टै मोर्चा गठन गर्नुहोस्, त्यसपछि सहमति जुटाउन सजिलो हुन्छ। आफूलाई गाली नगरी मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको व्यापार नचल्ने भन्दै उनले मोर्चामा सहभागी हुने सो दललाई समेत आग्रह गरे। राष्ट्रपति रामवरण यादवले संविधान सभा निर्वाचन सम्बन्धी अध्यादेश अस्वीकृत गरेको प्रति अध्यक्ष दाहालले यस्तो कदमले राम्रो नगर्ने संक्षिप्त प्रतिक्रिया दिए। निर्वाचन घोषणा भएको अवस्थामा कामचलाउ सरकारको राजीनामा माग्नु लाजमर्दो भएको प्रचण्डको भनाइ थियो। पोखराका स्थानीयले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयमा ढिलाइ भएको भन्दै आज पोखरा बन्द गराएका छन्। विमानस्थल निर्माण सम्झौतामा ढिलाइ भएको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका उनीहरूले आज पोखराका सबै व्यावसायिक प्रतिष्ठान बन्द गराएका हुन्। बन्दका कारण सवारी साधन कम मात्र चलेका छन् भने सहरका व्यावसायिक क्षेत्र बिहानैदेखि ठप्प छन्। विमानस्थल सरोकार समितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठका अनुसार दिउँसो जुलुस प्रदर्शन हुने र विमानस्थल पुगेर भण्डाफोर समेत गरिनेछ। विमानस्थल निर्माणमा अवरोध हुन थालेपछि राजनीतिक दलका कार्यकर्ता, नागरिक समाज, व्यवसायी आन्दोलित बनेका छन्। चार दशकदेखि प्रतीक्षारत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य फेरि अनिश्चित बनेपछि पोखरेली आन्दोलित भएका हुन्। नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनौटको निर्णयमा ढिलाइ गरेपछि लगानी गर्ने चीनको एङ्जिम ब्याङ्कबाट यो वर्ष सम्झौताका लागि रकम जुट्ने सम्भावना टरेको छ। विश्व सुन्दरी प्रतियोगिताको 62 श्रृङ्खलाको उपाधि चिनिया सुन्दरीले जितेकी छिन्। चीनको ओडर्समा भएको सुन्दरी प्रतियोगितामा 115 राष्ट्रका सुन्दरीलाई पछि पार्दै चीनकी सुन्दरी वेन जियाउले उपाधि जितेकी हुन्। फर्स्ट रनर अपमा वेल्स र सेकेन्ड रनर अपको उपाधि अस्ट्रेलियाकी सुन्दरीले जितेकी छन्। यसअघि भारत, चीन, ब्राजिल, अस्ट्रेलिया, वेल्स, साउथ सुडान र जमैकन सुन्दरी फाइनल चरणमा पुगेका थिए। मिस सोसियल मिडिया र ब्युटी विथ द पर्पसको उपाधि भारतीय सुन्दरी भ्याना मिश्रले बीच ब्युटी वेल्सकी सुन्दरीले, स्पोर्ट्स एन्ड फिटनेसको उपाधि स्विडेनकी सुन्दरीले, पर्फर्मिङ ट्यालेन्टको उपाधि चिनिया सुन्दरीले र टप मोडलको उपाधि वेल्सकी सुन्दरीले जितेका छन्। नेपाली सहभागी सृष्टि श्रेष्ठ भने शीर्ष 15 बाहिरिएकी छिन्। सृष्टि बीच ब्युटीको शीर्ष 10 समेत पर्न सफल भए पनि उपाधि भने जितिनन्। कुनै समय शीर्ष 14 रहेकी सृष्टि त्यसपछि भने राम्रो प्रदर्शन नहुँदा शीर्ष 15 बाहिरिएकी थिइन्। सन् 1994 नेपालले पनि सहभागिता जनाइरहेकोमा चीनमा रहेकी सृष्टि सबैभन्दा सफल सहभागी मानिन्छन्। केही वर्षदेखि बेलायतमा बस्दै आएकी 23 सृष्टि नर्सिङ गर्दैछिन्। यसअघि कुनै पनि नेपाली शीर्ष 30 पर्न सकेका थिएनन्। सन् 2013 विश्व सुन्दरी प्रतियोगिता इन्डोनेसियाको बालीमा हुँदैछ। संयुक्त राष्ट्र संघको लागि नेपाल मिशनको स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यलाई राष्ट्रसङ्घको उपमहासचिव पदमा नियुक्त गरिएको छ। अतिकम विकसित भूपरिवेष्टित तथा विकासशील साना टापु मुलुकहरूको छाता संगठन एलडिसी हेर्ने उच्च प्रतिनिधिको पदको लागि आचार्यलाई राष्ट्रसङ्घका महासचिव बान की मुनले मंगलबार नियुक्त गरेका हुन्। सन् 1955 संयुक्त राष्ट्रसङ्घमा नेपाल सदस्यता लिएदेखि अहिलेसम्मको माथिल्लो पदमा पुग्ने आचार्य नै पहिलो नेपाली हुन्। राजदूत आचार्यले नेपाल मिशनमा हुँदा सन् 2009 विश्वव्यापी अल्प विकसित राष्ट्रहरूको बीचको संयोजन तथा त्यसको अध्यक्षता गरी राष्ट्रसङ्घको चौथो सम्मेलनमा पुर्याउनु भएको योगदानको कारणले पनि नियुक्त हुन सजिलो भएको हो। यस्तै उहाँले सन् 2010 राष्ट्रसङ्घको रियो द जेनेरियो ब्राजिलमा भएको सहस्राब्दी लक्ष्यका राष्ट्रसङ्घीय कार्यक्रममा समेत भूमिका निभाउनु भएको थियो। राष्ट्रसङ्घमा यहाँसम्म पुग्नु भनेको हामी नेपालीका लागि पनि महत्त्वपूर्ण उपलब्धि मैले ठानेको छु। नियुक्तिपछि राजदूत आचार्यले भन्नुभयो, नेपाल र नेपालीको राष्ट्रसङ्घप्रतिको यो प्रतिबद्धता पनि हो। उहाँले भन्नुभयो, अब हाम्रै मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि केही सहयोग जुटाउन सजिलो हुनेछ। 29 निजामती क्षेत्रमा लाग्दै आउनुभएको राजदूत आचार्य परराष्ट्र मन्त्रालयबाट कूटनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो। श्रोताहरू, अब समाचारको क्रममा अन्तर्राष्ट्रिय समाचार। सुडानमा विमान दुर्घटना हुँदा मन्त्री सहित कम्तीमा 30 जनाको ज्यान गएको छ। सुडानको दक्षिणी राज्य कोर्दोफानमा विमान दुर्घटना भएको हो। दुर्घटनामा त्यहाँका धार्मिक मन्त्री सहित 30 जनाको ज्यान गएको छ। रमजान पर्वको अवसरमा भइरहेको मेलामा भाग लिन गइरहेका बेला विमान दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउनेमा सुरक्षा अधिकारी र पत्रकार समेत रहेका छन्। श्रोताहरू, अब समाचारको अन्त्यमा खेलकुद समाचारमा नेपाली क्रिकेट क्लब एडिलेडको आयोजनामा आगामी सेप्टेम्बर 2 आइतबारका दिन नेपाली क्रिकेट क्लब एडिलेड र नेपाली क्रिकेट क्लब ब्रिस्बेनका बीच मैत्रीपूर्ण क्रिकेट म्याच हुँदैछ। मिति तय भइसके पनि स्थान अर्थात् क्रिकेट म्याचका लागि ओभलको टुङ्गो भने लागि नसकेको उक्त प्रतिस्पर्धाका आयोजकमध्येका एक दीपक छेत्रीले हामीलाई जानकारी गराउनुभयो। उहाँले थप्नुभयो, ओभलको पनि चाँडै टुङ्गो लाग्नेछ। श्रोताहरू, मैले तपाईँहरूलाई देश विदेशमा भएका घटनाक्रमको बारेमा विगत एक हप्तादेखि भइरहेका घटनाक्रमहरूको रिपोर्ट यहाँहरूलाई प्रस्तुत गरे। यहाँहरूका जानकारीका लागि एज अ समाचार तपाईँहरूले सुनि नै हाल्नुभयो। र श्रोताहरू, अब कार्यक्रमको अर्को चरणमा म तपाईँहरूलाई गीत सङ्गीत र रोचक जानकारीका साथमा अरू पनि जानकारी गराउनेछु। र श्रोताहरू, अहिलेका लागि भने म एउटा गीत यहाँहरूका लागि प्रस्तुत गर्दैछु कार्यक्रमको सुरुमा कुमार बस्नेतको आवाजमा उनकै छोरी तरुनी। पक्कै पनि श्रोताहरू यो रमाइलो गीत तपाईँहरूलाई मनपर्नेछ। अहिलेलाई इन्जोय गर्नुहोस् यो गीत उनकै छोरी तरुनी हामीलाई केको दोष कुमार बस्नेतको आवाजमा। हजुर श्रोताहरू, तपाईँले भर्खरै सुन्नुभयो उनकै छोरी तरुणी हामीलाई के को देश, कुमार बस्नेतको आवाजमा यो रमाइलो पुरानो लोकगीत तपाईँहरूका लागि अहिले मैले प्रस्तुत गरेँ। श्रोताहरू पक्कै आशा छ पक्कै पनि तपाईँहरूलाई मन पर्यो होला। र श्रोताहरू, यहाँनिर म एउटा प्रसङ्ग जोड्न चाहन्छु। गत हप्ता मैले नेपाली पाठशाला एडलेडमा भइरहेका गतिविधिको बारेमा यहाँहरूलाई जानकारी गराएको थिएँ। तपाईँहरूलाई पक्कै पनि याद छ होला, यदि याद छैन भने अहिले सुन्नुहोस् यो एउटा यहाँ नेपाली पाठशालामा पढ्ने नानी बाबुहरूले गाएको यो स्वदेश गान। त्यसपछि म अरू प्रसङ्ग यहाँ समक्ष जोड्ने छु। हजुर श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो यो साउथ अस्ट्रेलियाको एडिलेडमा बस्ने नेपाली के नानी बाबुहरूले गाएको यो स्वदेश गान। उनीहरू विदेशमा छन्, विगत केही वर्षदेखि उनीहरू आफ्ना बाबुआमासँग, आफ्ना अभिभावकसँग यहाँ एडिलेडमा बस्छन्, र उनीहरूको पढाइ भनेको इङ्ग्लिस माध्यममा हुन्छ, इङ्ग्लिस मिडियममा हुन्छ। र इङ्ग्लिस मिडियममा पढ्दाखेरि उनीहरूले नेपाली भाषा संस्कृति, नेपाली भाषा कसरी लेख्ने, कसरी बोल्ने भन्ने कुरा बिर्सेलान् भनेर यहाँका केही बुद्धिजीवीहरूले, एडिलेडमा बस्ने केही बुद्धिजीवीहरूले नेपाली पाठशाला सञ्चालन गर्नुभएको छ। जुन पाठशालामा नेपाली विद्यार्थी केही नभए पनि 50-60 अहिले त्यस पाठशालामा हरेक फोर्टनाइटको एक दिन, 15 एकचोटि हुने गर्छ क्लासहरू। त्यस कार्यक्रम, त्यस पाठशालामा पढ्न आउने विद्यार्थीहरूले गाएको यो राष्ट्रिय गीत थियो। श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो नेसनल एन्थम नेपालको। र यसै क्रममा हामीले मैले गत हप्ता श्रोताहरूलाई सुनाएको थिएँ नेपाली पाठशालामा पढ्न आउने नानीबाबुहरूको सँग गरिएको कुराकानी। र त्यसै क्रममा मैले नेपाली पाठशालामा पढ्न आउने नानीबाबुहरूका अभिभावकहरूसँग पनि कुराकानी गरेको थिएँ। र मैले सकभर सबैलाई समेटेर विगतको गत हप्ताको कार्यक्रममा प्रस्तुत गर्न गरेको थिएँ। र समय अभावका कारणले एक दुईजना अभिभावकसँग गरिएको कुराकानी यहाँनिर छुट्न गएको थियो, र आज म त्यही प्रसङ्गलाई फेरि जोड्न चाहन्छु। र अहिलेलाई म प्रस्तुत गर्दैछु नेपाली पाठशालाका एकजना संस्थापक सदस्य, जो चाहिँ नेपाली पाठशाला को एउटा इस्टाब्लिस हुनुपर्छ भन्ने सोच लिएर अगाडि बढ्नुभएको थियो, उहाँसँग गरिएको कुराकानी अहिलेलाई म प्रस्तुत गर्दैछु।
हामीसँग यहाँ हुनुहुन्छ नेपाली पाठशालाका एकजना संस्थापक सदस्यज्यू।
मेरो नाम प्रमोद अर्याल, म यहाँ एडलेड बसेको 10 भयो। अनि यो पाठशालामा हामीले सुरुमा अब एडलेडमा यो नेपाली बच्चाहरूले लाइक केही भाषा संस्कृति केही सिकाउनु पऱ्यो भन्ने हिसाबले चाहिँ सुरु गरेका थियौँ।
कतिको प्रभावकारी भइरहेछ यो?
प्रभावकारी अब त्यसलाई कसरी नाप्ने भन्ने कुरा हुन्छ है। हुन चाहिँ भइरहेछ, बच्चाहरूले अब थोरै भए पनि प्रगति गरेका छन्। तर हामी अब 2 एकचोटि आउँछौँ पाठशालामा, र पाठशालामा अलिअलि पढ्छौँ, र त्यही अनुसारले अब घरमा पनि त्यही अनुसारले होमवर्कहरू भनौँ न यस्तो किसिमको हुन सक्दैन, त्यसले गर्दाखेरि प्रविधि चाहिँ कमै हुन्छ तर तैपनि अब उनीहरूको बच्चाहरूको दिमागमा चाहिँ यो पाठशाला छ र यस्तो हुन्छ भन्ने कुरा चाहिँ छ त्यसले गर्दाखेरि त्यसलाई पनि ऊ मान्नुपर्छ
तपाईँले भन्नुभयो जस्तो यहाँ नेपाली पाठशालामा दुई हप्तामा एकचोटि क्लास हुन्छ होइन त्यसै पनि नेपाली भाषा संस्कृति बिर्सिन लागिसकेका नेपाली तपाईँहरूका बच्चाहरू छन् नेपाली बच्चाबच्चीहरू उनीहरूलाई यो समय अलि थोरै भएन
थोरै चाहिँ भनौँ
जस्तो भनौँ न आज यहाँनिर पाठशाला सञ्चालन भयो अबको अर्को पाठशाला भनेको अरू दुई हप्तापछि हुन्छ अहिले आज सिकेका तिनले लेख्न सिकेका बोल्न सिकेका कुराहरू अरू दुई हप्तापछि आउँदाखेरि बिर्सिसकेका हुने सम्भावना र त्यसको त्यो नहोस् भन्नको लागि हप्ताको एकचोटिसम्म राख्न सकिन्छ सकिँदैन
त्यो चाहिँ सकिन्छ तर कस्तो हुँदो रहेछ भनेदेखि यहाँ अब प्यारेन्ट्सहरूको पनि कमिटमेन्ट चाहियो र अरू कारणले गर्दाखेरि हप्तामा एकचोटि कमिट गर्नलाई मान्छेहरूलाई अलिकति सम्भव नहुने जस्तो देखिएको छ पहिला सुरुमा एटलिस्ट त्यो थियो तर अहिले आएर अब यो कुरा फेरि फ्लोट गरे हुन्छ हुन त होइन तर मुख्य कुरा चाहिँ इभन हप्तामा एकचोटि मात्रै बढाए पनि नि त्यो कति जान्छन् भन्ने कुरा चाहिँ घरमा कतिको सपोर्ट हुन्छमै पर पर्छ त्यही भएर अब होमवर्कहरू यताउति र प्यारेन्ट्सले कति इन्करेज गर्छन् त्यो कुरामा धेरै भर पर्छ फर त्यति त्यसले धेरै फरक पार्छ
यहाँनिर तपाईँहरूले आफ्नै बच्चाबच्चीहरूलाई आफै पढाउने गर्नुहुन्छ र कतिको सहभागिता छ गार्जेनहरूको अभिभावकहरूको यहाँनिर
हामीले अब ग्रुप बनाएका छौँ प्रत्येक क्लासरुममा जोसुकै जो अभिभावकले विद्यार्थी ल्याउँछन् त्यो अभिभावकले कुनै एउटा चारवटा डिफ्रेन्ट ग्रुप छ यहाँ होइन त्यो ग्रुपमा पार्टिसिपेट हुनुपर्छ र एउटा टिम जस्तो बनाएको छौँ हामीले र त्यसमा एकजना टिम लिडर हुन्छन् अनि त्यो टिम लिडरले चाहिँ कसरी क्लास सञ्चालन गर्ने भनेर गर्नुपर्छ र त्यसमा अरूलाई पनि ले पनि त्यसमा अब सहभागिता हुन्छ सबैले यो गर्नुपर्छ
हजुर श्रोताहरू तपाईँले भर्खरै सुन्नुभयो नेपाली पाठशालाका एकजना संस्थापक सदस्य जुन नेपाली पाठशाला सञ्चालन गर्नुपर्छ भन्ने एउटा भावना लिएर अगाडि बढ्नुभएको थियो उहाँसँग गरिएको कुराकानी श्रोताहरू यो कुराकानी गत हप्ता रेकर्ड गरिएको थियो र समय अभावका कारणले मैले गत हप्ता प्रस्तुत गर्न सकेको थिएन र यही प्रसङ्गलाई आज जोड्ने कोसिस गरेँ मैले श्रोताहरू यदि तपाईँ पनि आफ्नो तपाईँसँग नानी बाबुहरू छन् यदि तपाईँ तपाईँहरू बच्चाको अभिभावक हुनुहुन्छ भनेदेखि तपाईँ आफ्ना बच्चाहरूलाई नेपाली नबिर्स्युन् र नेपाली बोल्न र नेपाली लेख्न सिकाउन चाहनुहुन्छ भने तपाईँ पाठशालामा जान सक्नुहुन्छ 15 दिनको एकचोटि हुने गर्छ पाठशाला र यो पाठशाला हुने गर्छ स्काउट हलमा मलाई एक्ज्याक्ट एड्रेस भन्न यहाँ फुलाटन रोडमा रहेको एउटा स्काउट हल छ तपाईँहरूले त्यहाँनिर गएर नेपाली पाठशालामा आफ्ना नानीबाबुहरूलाई सहभागी गराउन सक्नुहुन्छ श्रोताहरू अहिले तपाईँलाई मैले नेपाली पाठशालाको बारेमा जानकारी गराएँ र अब म तपाईँलाई फेरि अर्को एउटा गीत सुनाउँदैछु यहाँनिर बिदा नै देउबरु भन्दैछन् यहाँ आजाद 71 ग्राम्स एल्बमबाट अहिलेलाई सुनौ बिदा नै देउबरु
आभारी हुन्छु म
हजुर श्रोताहरू, रात स्टुडियोको घडीमा यति बेला रातिको 10 बजेको छ र म तपाईँको साथमा छु सञ्जय र तपाईँहरूको साथमा म सञ्जय कार्यक्रम भोइस अफ साङ्गलाको मार्फत साङ्गला मार्फत यहाँ समक्ष आइरहेको छु यहाँहरूको रेडियो सेटमा। तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्गला रेडियो एयरलेट 101.5 मेगाहर्जमा र श्रोताहरू तपाईँ यसलाई रेडियो भोइस अफ साङ्गला अनलाइन पनि सुन्न सक्नुहुन्छ जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.edu.au। हजुर श्रोताहरू, अहिले भर्खरै तपाईँले सुन्नुभयो बिदा नै देऊ बरु आजाद 71 ग्राम्स भन्ने एल्बमबाट यो गीत मैले लिएको थिएँ। पक्कै पनि आशा छ श्रोताहरू, पक्कै पनि तपाईँले मन पराउनु भयो होला। र अहिलेलाई भने म तपाईँहरूलाई एउटा स्वास्थ्य सम्बन्धी स्वास्थ्यभन्दा पनि यो एउटा अलिकति रोचक जानकारी छ, एउटा रोचक अनुसन्धानले एउटा अनुसन्धानले यहाँनिर के भन्छ भने इमान्दार व्यक्तिको स्वास्थ्य राम्रो रहन्छ अरे। अब तपाईँ आफै सोच्नुहोस् श्रोताहरू, तपाईँ कति इमान्दार हुनुहुन्छ। तर म यहाँनिर तपाईँहरूलाई यो अनुसन्धान एउटा रोचक जानकारी जस्तो पनि यहाँनिर प्रस्तुत गर्दैछु। अनुसन्धान अनुसार इमान्दार व्यक्तिको स्वास्थ्य राम्रो रहन्छ। इमान्दारीले मानसिक र शारीरिक दुवै स्वास्थ्यलाई राम्रो राख्छ। एनएसटी एक्सपेरिमेन्ट नाम दिएको यो अनुसन्धान युनिभर्सिटी अफ नोट्रीडेमका विशेषज्ञहरूले गरेका हुन्। अनुसन्धानमा 18 71 वर्षका 110 व्यक्तिलाई सामेल गरियो। अनुसन्धान अन्तर्गत सबै सहभागीको प्रत्येक साता प्रयोगशाला र पोलिग्राफ परीक्षण गरियो। यसले उनीहरूको साँचो झुटो र स्वास्थ्यसँग सम्बन्ध झल्काउँथ्यो। अनुसन्धान अनुसार अमेरिकाका व्यक्ति हरेक साता औसत 11 झुट कुरा बोल्छन्। अध्ययनमा इमान्दारीसँग रहँदा स्वास्थ्य राम्रो हुने समेत पाइएको थियो। अध्ययन अन्तर्गत सहभागीहरूलाई झुटो कम बोल्न भनियो। 10 सातासम्म उनीहरूसँग कुरा गरियो। सहभागीहरूलाई भनियो यदि उनीहरू साँचो बोल्न चाहँदैनन् भने प्रश्नको उत्तर नदियोस्, चुप बसोस् या यस्तो जेसुकै गरोस् तर झुट नबोलोस्। अध्ययनमा पाइयो कि कम झुटो बोलेका कारण सहभागीहरूको स्वास्थ्यमा धेरै सुधार आयो। छैन त यो रोचक जानकारी श्रोताहरू, तपाईँहरूका लागि मैले भर्खरै प्रस्तुत गरेँ। यदि तपाईँ साँचो बोल्नुहुन्छ, झुटो बोल्नुहुन्न, इमान्दार हुनुहुन्छ भने तपाईँको स्वास्थ्य पनि राम्रो हुने रहेछ। त्यो एउटा स्वाभाविक कुरा पनि हो श्रोताहरू, यदि तपाईँ एउटा स्वस्थ छ र स्वस्थ मान्छे हुनुहुन्छ भनेदेखि तपाईँलाई कुनै खालको एउटा टेन्सन हुँदैन। यदि तपाईँ टेन्सन हुँदैन टेन्सन भएन भने स्वत रूपमा मान्छे स्वस्थ र स्फूर्त रहन्छ। यो एउटा रोचक जानकारी थियो श्रोताहरू तपाईँहरूका लागि। म अब फेरि अर्को एउटा गीत प्रस्तुत गर्न गइरहेको छु यहाँनिर तपाईँहरूका लागि श्रोताहरू, मस्की मस्की माउन्ट 8848 को आवाजमा अहिलेलाई यो गीत।
मस्की हिड़े रजाने ले मुसू मुसू हासे रहने ले पालो बना दीजे खायो बना दीजे मलाई पालो बना दीजे खायो बना दीजे मस्की मस्की हिड़े रजाने ले मुसू मुसू हासे रहने ले पालो बना गायो बना दीजे मलाई पागल बना दीजे गायो बना दीजे तैले कहीं बजार मा उसको हाम्रो भेट हुँदा लुकी लुकी हेर्छे मलाई कहिले काहीँ बजारमा उसको हाम्रो भेट हुँदा लुकी लुकी हेर्छे मलाई ऊ जब बोलाउँछ झिस्क्याउँदै आँखाहरू सन्क्याउँछ झिम्क्याउँदै ऊ जब बोलाउँछ झिस्क्याउँदै आँखाहरू सन्क्याउँछ झिम्क्याउँदै मलाई छाडेर जानेले झुठो माया लाएर जानेले पागल बनाइछे खायो बनाइछे मलाई पागल बनाइछे खायो बनाइछे चौतारीमा बुढापाका भेट हुँदा भइस लाटे भन्छन् मलाई साँझपको चौतारीमा बुढापाका भेट हुँदा भइस लाटे भन्छन् मलाई बुहारीको घरमा खाँचो छ घरमा यो कुरा साँचो छ बुहारीको घरमा खाँचो छ घरमा यो कुरा साँचो छ तिलाई नल्याई हिँडेर जानेले फर्की फर्की हाँसेर हेर्नेले पालो बनाइछे खायो बनाइछे मलाई पालो बनाइछे खायो बनाइछे मस्की मस्की हिँडेर जानेले मुसु मुसु हाँसेर हेर्नेले पालो
श्रोताहरु भर्खरै तपाईँले सुन्नुभयो माउन्ट 8848 को आवाजमा मस्की मस्की एक रमाइलो गीत थियो श्रोताहरू. श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत र म तपाईँहरूका साथमा छु सञ्जय र मसँग करिब 25 मिनट अरू बाँकी छ श्रोताहरू. 10:30 बजे यो कार्यक्रम सकिने गर्छ. श्रोताहरू म तपाईँहरूलाई एउटा जानकारी गराउन चाहन्छु. यहाँनिर सेप्टेम्बर 2 तारिकका दिन नेपाली क्रिकेट क्लब एडिलेड र नेपाली क्रिकेट क्लब ब्रिस्बेनका बीच मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धा अर्थात् क्रिकेट म्याच हुँदैछ सेप्टेम्बर 2 तारिकका दिन. यस बारेमा म तपाईँहरूलाई आगामी कार्यक्रममा अझ विस्तृत रूपमा जानकारी गराउनेछु. मैले तपाईँहरूलाई यस आयोजक कमिटीका यस नेपाली क्रिकेट क्लब एडिलेडका आयोजक मध्येका केही व्यक्तिहरूसँग कुराकानी गरेर तपाईँहरूलाई यसबारेमा अझ विस्तृत रूपमा आगामी कार्यक्रममा जानकारी गराउनेछु. श्रोताहरू अहिले मैले भर्खरै तपाईँहरूलाई जानकारी गराएँ नेपाली क्रिकेट क्लब एडिलेडको आयोजनामा नेपाली क्रिकेट क्लब एडिलेड र नेपाली क्रिकेट क्लब ब्रिस्बेन बीच सेप्टेम्बर 2 तारिकका दिन क्रिकेट म्याच हुँदैछ. यदि तपाईँ पनि यसमा सहभागी हुन सक्नुहुन्छ. श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एडिलेड 101.5 मेगाहर्जमा भोइस अफ साङ्ग्रिला. श्रोताहरू तपाईँहरूका लागि म फेरि अर्को एउटा रोचक जानकारी यहाँनिर प्रस्तुत गर्दैछु. स्तन क्यान्सरसँग जुझ्न ब्रोकाउली शीर्षकमा. ब्रोकाउली श्रोताहरू सबैलाई थाहै छ होला तपाईँहरूलाई, यो ब्राउन कलरको हुने गर्दछ. ब्रोकाउलीको तरकारी तपाईँहरूलाई कतिको मनपर्छ श्रोताहरू? यदि मनपर्छ भने त राम्रै भयो, ठिकै छ, ब्रोकाउली खानुपर्छ. यदि मन पर्दैन र तपाईँ महिला हुनुहुन्छ भने निकै घाटामा पर्न सक्नुहुन्छ, किनभने आजदेखि ब्रोकाउली खान सुरु गरिहाल्नुहोस्. ब्रोकाउलीको सेवनले स्तन क्यान्सरको जोखिमलाई घटाउनमा मद्दत गर्छ. पहिलो कुरो, हुन नदिने मात्र होइन, यो ब्रोकाउलीले क्यान्सर हुन नदिने मात्र होइन, क्यान्सरको वृद्धिलाई समेत रोक्ने भएकाले बढी नै लाभदायी छ. अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यस्तो तथ्य पत्ता लगाएका हुन्. अनुसन्धान अनुसार ब्रोकाउलीमा पाइने सल्फोराफेन नामक तत्त्वले स्तन क्यान्सरलाई थप फैलिनबाट रोक्छ. अनुसन्धान सम्बन्ध लिनस पालिङ इन्स्टिट्युटका एमिलीका अनुसार उक्त तत्त्वका कारण क्यान्सर फैलाउन जिम्मेवार जिन बन्न रोक्छ. अनुसन्धान अनुसार ताजा ब्रोकाउलीमा 50% भन्दा बढी सल्फोराफेन पाइन्छ. यसैले यसको सेवन हरेक महिलालाई सातामा एकपटक गर्न सल्लाह समेत दिएको छ. हजुर श्रोताहरू, भर्खरै मैले तपाईँहरूका लागि प्रस्तुत गरेँ ब्रोकाउलीको फाइदा र ब्रोकाउली सेवन गर्दाखेरि ब्रोकाउली हप्तामा एक दिन एकचोटि मात्र सेवन गर्यो भने पनि यसले चाहिँ धेरै फाइदा गर्दो रहेछ. स्पेसली महिलाहरूका लागि जुन चाहिँ स्तन क्यान्सरको सम्भावना बढी हुन्छ, त्यस्तो बेला स्तन क्यान्सरलाई रोक्नको लागि यसले ब्रोकाउलीले धेरै नै मद्दत गर्दो रहेछ श्रोताहरू, तपाईँहरूले थाहा पाइहाल्नुभयो. श्रोताहरू म फेरि पनि यहाँनिर तपाईँहरूका लागि अर्को एउटा गीत प्रस्तुत गर्दैछु. योगेश्वर मात्तेको आवाजमा जब सन्ध्या हुन्छ, अहिले तपाईँहरूका लागि यो गीत.
तिम्रा आँखाहरू झिमिक्क झिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे र बत्ती पनि र बत्ती पनि. आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म. दुनियाँसँग दिनु अनेक न्यु खोज्दछु म. तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि. तर पनि आजकल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्याप्ती सोमरस पाइन्छ. कहिले कहिले खाइन्छ, रमाइन्छ अनि भुलाइन्छ पनि.
श्रोताहरू, तपाईँले भर्खरै सुन्नुभयो योगेश्वर अमात्यको आवाजमा जब सन्ध्या हुन्छ। यो रमाइलो गीत यहाँहरूका लागि मैले प्रस्तुत गरेँ। श्रोताहरू, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला, रेडियो एयरलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत, र म तपाईँहरूका साथमा छु सञ्जय। र अब म तपाईँहरूका साथमा रहनेछु करिब 15 मिनट, किनकि स्टुडियोको घडीमा 10:15 गइसकेको छ। श्रोताहरू, यो चिसो चिसो रातमा तपाईँहरूलाई म मिठा मिठा गीत सङ्गीतको साथमा अरू अन्य रोचक जानकारीहरू यहाँहरूलाई म प्रस्तुत गरिरहेको छु। आशा छ श्रोताहरू पक्कै पनि तपाईँहरूलाई मन परिरहेको छ होला। श्रोताहरू, यसै क्रममा म फेरि अर्को एउटा गीत यहाँ प्रस्तुत गर्दैछु। आज तपाईँहरूलाई म बढीभन्दा बढी गीत सुनाएर मनोरञ्जन गर्ने कोसिस गर्दैछु। श्रोताहरू, फुलको थुङ्गा मञ्जेश्रीको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि, फुलको थुङ्गा। भोइस अफ साङ्ग्रिलाको यो कार्यक्रममा, यो बसाइमा मैले तपाईँहरूलाई भर्खरै प्रस्तुत गरेँ मञ्जुश्रीको आवाजमा फुलको थुङ्गा, यो एकदमै सुमधुर गीत यहाँहरूका लागि पक्कै पनि तपाईँहरूलाई मन पऱ्यो होला, तपाईँहरूले इन्जोय गर्नुभयो होला भन्ने मैले आशा लिएको छु। श्रोताहरू, तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला रेडियो एयरलेट 101.5 मेगाहर्जमा, र म तपाईँको साथमा छु सञ्जय। र श्रोताहरू, म यसै क्रममा तपाईँहरूलाई एउटा अर्को एउटा जानकारी, बालबालिका सम्बन्धी जानकारी गराउँदैछु। यहाँनिर बालबालिका र अनुशासन शीर्षकमा रहेको छ यो एउटा जानकारी। बालबालिकालाई अनुशासित बनाउनु छ भने सर्वप्रथम अभिभावकहरू एउटा कुरा सचेत हुन जरुरी छ। त्यो के भने, बालबालिकालाई गाली गर्नु हेप्नुहुन्न। नयाँ अनुसन्धानले के भनेको छ भने, बालबालिकालाई लाइनमा ल्याउन आमा बुवालाई उनीहरूसँग सकारात्मक रूपमा कुराकानी गर्नुपर्छ। सजाय दिँदा बालबालिका उल्टो बिग्रन्छन्। बिहेभियर एन्ड सोसल इस्युजमा प्रकाशित यो अध्ययन अनुसार कुनै पनि कुरा मायाले, सम्झाउनाले र सकारात्मक रूपमा प्रस्तुत हुनाले उनीहरूले अभिभावकले भनेको मान्न थाल्छन्। यो अनुसन्धान मिसिगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेका हुन्। अभिभावकका कुरा नमान्ने मध्ये 23% बालबालिकालाई प्राय सबैका अगाडि शारीरिक सजाय पाउने गरेका छन्। अध्ययन अनुसार गल्ती गरेका बालबालिकालाई चिमोट्ने, कन्सेरीका रौँ तान्ने, पिट्ने, झापड खाने जस्ता सजाय पाउने गरेका छन्। यी नकारात्मक सजाय हुन्। यसो गर्नुको साटो त्यस्ता बालबालिकालाई सकारात्मक व्यवहार गर्नुपर्छ, अर्थात् अँगालो मार्नुपर्छ, अबदेखि नगर्नु ल भनेर सुमसुम्याउने गर्नुपर्छ। अनुसन्धानकर्ताहरूले सुझाएका छन्, आफ्ना सन्तानले तपाईँले भनेको नमाने, नरिसाउनुहोस्। आइन्दा उनीहरूले तपाईँले भनेका कुरा मानुन् भन्ने चाहनुहुन्छ भने उनीहरूप्रति सकारात्मक रूपले प्रस्तुत हुने गर्नुहोस्। बालबालिकालाई नकारात्मक व्यवहार झन् नराम्रो प्रतिक्रिया जन्माउँछ। यो तथ्य यहाँ थाहा पाउन अनुसन्धानकर्ताहरूले 106 अभिभावक र 3 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई अध्ययनमा सामेल गरे। अनुसन्धानकर्ताहरूले सार्वजनिक स्थलमा उनीहरूको व्यवहारको निगरानी गर्न थाले। जुन जुन अभिभावक आफ्ना सन्तानसँग मित्रवत वा स्नेहपूर्वक प्रस्तुत भएका थिए, तिनका बालबालिका तुलनात्मक रूपमा अनुशासित देखिए। साना कुरामा पनि त्यसै झिङ्गिने अर्थात् झोकिने अभिभावकका सन्तान अलिक छुच्चा उपद्रेहा पाइए। अनुसन्धानकर्ताहरूले बालबालिकासँग आमाभन्दा बुवा बढी सकारात्मक रूपमा प्रस्तुत भएको पनि पाए। यसले बाबुहरू बालबालिकासँग कडाई साथ प्रस्तुत हुन्छन् भन्ने मान्यतालाई समेत गलत साबित गरिदिएको छ। हजुर श्रोताहरू, यदि तपाईँ आफ्ना बालबालिकालाई बालबालिकाहरू भनेको मानुन् भन्ने चाहनुहुन्छ भने उनीहरूलाई डर धम्की अथवा चाहिँ हप्काएर होइन, उनीहरूलाई स्नेहपूर्ण भावनाले मायाका साथ उनीहरूलाई सम्झायो बुझायो भने उनीहरू चाहिँ नकारात्मक क्रियाकलापबाट चाहिँ उनीहरू आफै सचेत हुने, यो रोचक जानकारी भन्दा पनि यो एउटा अध्ययनले देखाएको तथ्य थियो। श्रोताहरू, तपाईँहरूका लागि मैले भर्खरै यहाँनिर प्रस्तुत गरेँ। श्रोताहरू, कार्यक्रमको अर्को चरणमा फेरि तपाईँहरूलाई एउटा अर्को गीत सुनाउँदैछु। यहाँनिर पहिलो माया, द युनिटी फिचरिङ आसिफ, अहिलेलाई सुनौँ यो गीत पहिलो माया।
देर आयो देर पछि रात, समय सँगै वर्षौ बित्यो तर बितेन तिम्रो याद। रात पछि देर आयो देर पछि रात, समय सँगै वर्षौ बित्यो तर बितेन तिम्रो याद। तिमीरै हो मेरो पहिलो माया, पहिलो माया, पहिलो माया, पहिलो माया, पहिलो माया, पहिलो माया, आह।
म भन्दै जान्छु मेरा बढ्नका सारा कुराहरू छैन नसम्झी छुटेको कुनै दिन के भयो भनी सोच्छ ती बाचाहरू आफूले आफू नै मनलाई लुकी बसेका ती सम्झनाहरूलाई सम्झी कल्पी भोगी ती व्यथा कठोरताका साथ तिर्छी ती भावनाहरूलाई चाहन्छ मर्न यो प्रेमीको हातमा गुड वर्ल्ड गुड बाई छ तेरो के गल्ती हर मानवको फिक्री गर्नु छ प्रगति बाँच्नलाई यु जस्ट स्किल्स नो टाइम फर मोज मस्ती गर्थिस त मस्ती त फस्ती साप्पे दिस मस्तीको हावाले छोयो त के बुझ्थिस बुझिस
पहिलो माया pehlo maaya pehlo maaya aa pehlo maaya pehlo maaya pehlo maaya aa manda manda sabhavara nyano cha कसरी भरो म तिमीलाई तिमी नै हो मेरो
पहिलो माया सुरुमा मसक्क मुसुक्क सुन न भन न यसरी नै भयो सुरुवात त्यसपछि चापक्क चुपुक्क चुमुक्क चमक इन्ट्रेस्टिङ हुन थाल्यो भात बिस्तारै झिस्काते बम्काते पड्काते भड्काते बढ्न थाल्यो मन मोटाव त्यसपछि पिट पात हात पात विश्वासघात अदालतमा इज्जतको वाट बुझ्तेर होला दिमागमा नै बस्दा तेरो पहिलो मायाको यो आधार होला मायाको प्रभाव त्यो माथिको त्यो लगाव सपना बनाउने होला त्यो साकार त्यो चिन्तालाई कन्ट्रोलमा राखी त बन अधिक लाइफ लाइक दिस भनी त अब जिउन सिक
श्रोताहरू तपाईँलाई म यो रमाइलो गीत सुनाउँदै थिएँ यहाँनिर तर के गर्ने श्रोताहरू समयले आजको लागि बिदा माग्नुपर्ने अवस्था आइसकेको छ भन्न थालेको छ स्टुडियो घडीमा अब जस्ट मसँग तिन मिनट मात्र बाँकी छ श्रोताहरू आजको लागि आजको भोइस अफ साङ्ग्रिलाको बसाई यहीँनिर टुङ्गाउनु पर्ने बेला भएको छ श्रोताहरू तर केही छैन अर्को आइतबार 9:30 बजे फेरि म प्रस्तुत हुने नै छु तपाईँहरूको रेडियो सेटमा भोइस अफ साङ्ग्रिला लिएर अथवा सम्मानका लागि म आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु किप लिसनिङ रेडियो एडिलेड 101.5 MHz द अपकमिङ प्रोग्राम इज रेडियो नेट रेडियो नोट्स र थ्याङ्क यू भेरी मच फर लिसनिङ द भोइस अफ साङ्ग्रेला र श्रोताहरू तपाईँहरूलाई म अर्को एउटा गीत मिठो गीत यहाँनिर छोडेर जाँदैछु मुगलान सञ्जीव सिंहको आवाजमा अहिलेलाई तपाईँहरूका लागि मुगलान छोडेर जाँदैछु यहाँनिर र अर्को हप्ता अर्को आइतबार फेरि भेट्ने बाचाका साथ हजुरहरूसँग म सञ्जय बिदा हुन चाहन्छु हजुर गुड नाइट बाटो मेरो हेरी
बाँचे